نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير الأسماء الحسنى يعني amazed by الأسماء الحسنى آج ہم اس سیریز میں سے اللہ تعالیٰ کا پیارا نام کریں گے الحفیظ اور الحافظ ہمارے ہاں لفظ حفظ معروف ہے مشہور بھی ہے اور جہاں لفظ حفظ آتا ہے تو وہاں قرآن ہے ایون ہم قرآن کے حفظ کے ساتھ حدیث کے حفظ کو بھی نہیں جانتے اسی طرح جو ہی اس نام کو سنتے ہیں تو ہمارے ذہن میں حفاظت محافظ آپ خود بھی سوچتے جائیے میرے ساتھ ساتھ کہ اس نام کے ساتھ کیا کیا ذہن میں آتا ہے تو اللہ تعالیٰ کے اس نام کے جو مختلف روپ ہوں گے اس میں الحفیظ باب فعیل کا نام حفاظت کرنے والا مستقل حفاظت کرنے والا یعنی حفاظت اور نگہبانی کرنے والا اور جب الحافظ ہوگا تو مصیبتوں اور آفات سے حفاظت کرنے والا اسی طرح حفیظ کے لفظ میں سنبھالنے والا ٹیک کیئرر یدبر الامر ولا یحیطون بشیء من علمہ الا بما شاء وَلَا يَعُودُهُ حِفْظُهُمَا آیت الکرسی میں پڑھتے ہیں نا نہیں تھکاتی اس کو حفاظت ان دونوں کی تو پھر حفیظ کے لفظ میں سنبھالنے کا معنی بھی پایا جاتا ہے اور اسی طرح حفظ امانت کے معنی میں بھی پایا جاتا ہے یعنی امانتوں کی حفاظت یا اللہ تعالیٰ وہ ہے جو امانتوں کو دیکھنے والا اور اسی طرح سے آپ دیکھتے جائیں گے نا تو بنائی بھی اس نے کائنات پوری ہے بھی اس کی چلاتا بھی وہی ہے ہر ایک پہ نظر بھی اسی کی اور حفاظت بھی خود کرتا ہے اب دنیا میں کوئی چیز سوچئے بس ایک رائٹر اس نے بک لکھ دی اب اس کی حفاظت تو نہیں کر سکتا جو مرضی اس کی کتاب کے ساتھ کرے لے پھاڑے کاٹے اس کا ادھر پھاڑ ادھر کر ادھر سے ادھر کر کے یا اس کو صحیح استعمال کرے نہ کرے آپ گاڑی خریدتے ہیں سیل فون خریدتے ہیں کمپنی کا کام ہے گاڑی بنا دینا سیل فون بنا دینا حفاظت تو نہیں کرتی ہاں آپ ان سے انشورنسز کے نام پہ حفاظت کے پیکیجز لے لیں وہ اصل میں آپ ہی کے پیسے ہوتے ہیں کبھی کبھی کوئی نقصان ہوا تو وہ آپ کو نہیں سے چیز ٹھیک کرا دیتے ہیں اللہ سبحانہ تعالیٰ بہت تھا کہ رب ہوتا اور یہ بھی بہت تھا کہ وہ خالق رب مربی مزکی ہوتا حافظ نہ ہوتا امیجن کیجئے میں نے یہ جملہ بولا نا تو میرا دل اندر سے ذرا سا ہلا ہے کہ اگر اللہ حافظ اور الحفیظ نہ ہوتا تو کون ہماری حفاظت کرتا یہ آسمان آج بھی اتنا نیا ہوتا آپ کبھی بھی کائنات کو دیکھیں آپ کو لگتی پرانی ہے کئی سو سال پرانی چھت نہیں لگتا نا کبھی آپ کو دریاؤں کو سمندروں کو پھولوں کو پھلوں کو دیکھ کر لگتا ہے یہ اولڈ ہو گئے ان کی رینوویشن کی ضرورت ہے ہمارا 10 سال کے بعد کا گھر ہو پتہ لگ جاتا ہے 15 سال پرانا اور 20-25 اور 50 سال پرانا گھر کیا کوئی جگہ ہم کہتے نہیں نئی گاڑی پرانی گاڑی نئی چیز کی حفاظت پرانی کی فرق ہے نا کائنات کو بنا کر اس طریقے سے اللہ نے اس کو ساتھ ساتھ رینوویٹ کیا اور میں یہ جملہ بول رہی ہوں نا تو ذہن میں پتہ کیا آ رہا ہے فور سیزنس یہ جو فور سیزنس کانسیپٹ ہے نا یہ کائنات کی حفاظت کا ہے ایک چیز کچھ مہینے رہ کر ایک موسم کچھ دیر رہ کر اپنا جوبن دکھا کر اپنے حصے کا کام کر کے اس امپلائی کی طرح کہ جس کو کوئی ذمہ داری دی گئی ہو اور وہ کام کر کے جائے گا اور اب اس کی جگہ پہ کوئی دوسرا آ جائے گا وہ جاتا ہے تو ایک نیا رنگ ایک اور بات جیسے لوگ کہتے ہیں ونٹر جا رہا ہے اب سپرنگ آ رہا ہے اب پھول کھلنے شروع ہو گیا بور لگنا شروع ہو گیا یہ اس لیے کہ یہ دنیا ہمیشہ نہیں رہے ہر کچھ عرصے کے بعد نیا بیج نیا پھل نیا پودا اور اسی طرح سے آپ دیکھیں کہ زمین کو دیکھ لیں چاند کو دیکھیں سورج کو دیکھیں ستاروں کو دیکھیں کیسے یہ ہمارے ارد گرد ایسے لگتا ہے ایور نیو کے ساتھ ہمارے سامنے موجود ہے اللہ سبحانہ تعالیٰ کی ہستی وہ ہے کہ جس نے آپ کے میرے لیے ان ساری چیزوں کو بالکل نیا رکھا اگر اللہ سبحانہ تعالیٰ ہمارے لیے ان چیزوں کی حفاظت کا ذمہ نہ لیتے تو کب کی کائنات ختم ہو چکی ہوتی یہ دنیا ختم ہو چکی ہوتی کچھ بھی نہ رہتا چیزیں ٹوٹ پھوٹ کا شکار ہو چکی ہوتی انسان اپنے آپ کو بہت ہی زیادہ دکھی محسوس کرتا اور اسی طرح سے آپ دیکھیے کہ ہم خود ختم ہو چکے ہوتے ہیں اور اس لفظ کو بولتے ہوئے مجھے ایسے لگ رہا ہے کہ اللہ کی ہستی بچے کو پیدا ہونے کے بعد کچھ عرصے میں دانت دیے 7 سال میں بچے نے اپنے دانت بگاڑ لیے یا فطری طور پہ بگڑ گئے کیونکہ چاکلیٹ کھائے گا مٹھائی کھائے گا میٹھا کھائے گا کینڈیز کھائے گا اور اس کے بعد کیا ہوگا 7 سال کی عمر میں نئے دانت یہ حفاظت ہے نا آپ دیکھتے جائیں گے ان چیزوں کے اندر آپ کو ہمیشہ ایک نیا پن دکھے گا بعض لوگ تو کہتے ہیں کہ बुढ़ापे में दोबारा फिर नए सिरे से दांत उगाते हैं। कुछ लोग ऐसे भी होते हैं कि जिनकी उम्र इतनी बढ़ जाती है कि उसके बाद फिर उनको नए सिरे से उनके बाल भी काले हो जाते हैं। ये सब कौन करता है? ये अल हफीज और अल हाफिज करता है। उसकी हस्ती हर रंग में हर चीज का निजाम चलाने वाली और उसको देखने वाली है। हम इसके बारे में जितना भी सोचेंगे ना, हम बिल्कुल वहीं रुक जाएंगे। हमारे अंदर वो ताकत ही नहीं है जो इसको महसूस कर सके, जो हकीकत में अल्लाह ताला के इस नाम का अहाता कर सके। तो आपने मैंने जितना भी इस नाम के ऊपर गौर व फिक्र करना है, उतना ही हमारा दिल दिमाग अल्लाह सुबहान ताला की मोहब्बत में भर जाता है। इसके कुछ इस्तेलाही मानी देख लेते हैं। हर चीज का निगरान और मुहाफिज, हर किस्म की जुस्तजू, निगहदाश्त और निगरानी पर भी ये लफ्ज़ बोला जाता है। तजस्सुस होता है ना, आप जिस चीज़ से मोहब्बत करते हैं ना, आप उसके बारे में बहुत क्यूरियस होते हैं, ख़राब ना हो जाए, बिगड़ ना जाए, कहाँ से मिलती, क्या अच्छा वो है। तो अल्लाह सुबहान तआला का ये नाम बताता है कि अल्लाह तआला हर चीज़ का निगरान भी है और उसका मुहाफिज भी है, उसकी निगहदाश्त भी कर रहा है, उसके बारे में रिसर्च भी है। जो चीज़ बिगड़ जाती है इसको हटाकर अल हफीज इस जगह दूसरी नई चीज ला देता है। एक दांत टूटता है, कुछ अरसे के बाद दूसरा दांत आ जाता है। अल्लाह अकबर। ये जो बच्चों के दांत निकलने का मंजर है ना, ये भी एक बहुत ही खूबसूरत तरीके का मंजर है। तकलीफ तो होती है, लेकिन बिल्कुल नए सिरे से बच्चे जो है ना, हर चीज को एंजॉय करने लगते हैं। तो आप समझ रहे हैं ना, अल हफीज में रेनोवेशन भी है। किस तरीके से अल्लाह सुबहान तआला इन सारी चीज़ों के अंदर अपना रंग दिखाते हैं। तो आप कह लीजिए कि अल हफीज, अल फईल का वजन, तो जो चीज़ बिगड़ जाती है इसको हटाकर अल हफीज इसकी जगह दूसरी चीज़ ले आता है। मुख्तलिफ सलफ सालेहीन के कुछ अकवाल इस नाम से मुतल्लिक। सबसे पहला कौल है इमाम जुज्जाज का, जुज्जाजी या जुज्जाज कह लीजिए। फरमाते हैं कि हफीज हाफिज के मानी में है। कैसे है? यानी जो हाफिज का मानी वो हफीज, फर्क सिर्फ कितना है? हाफिज फाइल, हफीज फाइल, ठीक है। अल हाफिज वो जात है जो अपनी तमाम दीनी और दुनियावी कामों में अपने बंदों को हलाकत से बचाती है। अल्लाह अकबर। हम दीन और दुनिया में कहाँ हलाकत का शिकार हो सकते हैं, सोच के काम जाएंगे। हर दिन गाड़ी में बैठते हैं ना, कभी नहीं सोचते कितने खतरों के बीच में जा रहे हैं। जरा सा किसी बस का टाई रॉड खुल जाए और वो हमारे से टकरा जाए, पिछली गाड़ी आगे आ जाए, उसकी हैंड ब्रेक काम ना करें, उसकी स्पीड आगे हो जाए, गलती से एक्सेलेटर दब जाए, कहाँ जाएंगे हम, कहाँ पहुँचेंगे? आप इमेजिन करें ना, तो आप महसूस कर सकते हैं कि हमें तो पता ही नहीं, हम तो सीट बेल्ट बांध कर कहते हैं महफूज हो गए। क्या सीट बेल्ट बांध कर भी हम महफूज हो सकते हैं अगर अल हफीज हमारी हिफाजत ना करे और हलाकत से बचाते? और दीन की हलाकतें क्या है? अल्लाह हम सबको बचाए। दीन के काम करके भी बंदा कई दफ़ा खुद को हलाकत में डालता है। अल्लाह ताला फरमाते हैं वला तुल्कु बिअयदी को मिला तहलुका, अपने आप को हलाकत का शिकार ना करो, अपने पाँव पे खुद कुल्हाड़ी ना मारो। कई दफ़ा इंसान अपने ही किए हुए कामों को ज़ाया कर देता है ऐसे ही गुस्से में, ग्रज में, चूंकि मैं नहीं कर सकता तो छोड़ दो, नहीं मुझे शक हो गया, नहीं, मैंने ये काम किया पता नहीं ठीक नहीं किया होगा, मेरे लिए बुरा सदका जा रही है ना। और कभी कभी तकवा का एक एक्स्ट्राऑर्डिनरी तसव्वुर हमारे दिमागों में आता है, हम अपने ही लगाए हुए पौधों को काट देते हैं। तो अल हाफिज हमारे दीन और दुनिया दोनों के कामों का तहफ़्फ़ुज़ फरमाते हैं। फिर इसी तरह से इब्ने कय्यम रहमहुल्ला अपने कसीदा नूनिया में फरमाते हैं, क्या अल्लाह ताला अपनी मखलूकात पर हफीज हैं, यानी सारी मखलूक इनकी हिफाजत और निगेबानी में है और वही इनकी हिफाजत करते हैं हर नागहानी और गैर मुतवक्के आफत और मुसीबत से जो पेश आ गई हो, जिसका खदशा हो। मुझे बताइए, ये कोरोना और अब इससे मिलते जुलते कुछ और वायरसेस, कभी आपने इसको सोचा था? ये नागहानी है ना, तो फिर कौन इसका इलाज कराएगा? कौन इसके बारे में आपको मुझे सिक्योर कर सकता है? अल हफीज कहा करें, अल हफीज मेरी हिफाजत करना कोरोना से भी और फुलां 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 से भी जो मुझे नज़र भी नहीं आते। हम वो चीज़ें कितने यकीन से मान जाते हैं जिनको हमने कभी देखा भी नहीं, हम जिनके बारे में सिर्फ सुनते हैं और मानते हैं, क्योंकि सब कह रहे हैं तो ठीक ही कह रहे होंगे, हमें क्या पता हमने कौन सा देखा है। अगर हमारा इतना ही यकीन अल्लाह ताला के बारे में और उसकी कायनात और उसके नबी के बताए हुए मामलात में हो जाए ना, तो हम कभी भी परेशान ना हो। अल हाफिजु الصاعن عبده عن أسباب الهلكة في أمور دينه ودنياه. اللہ ہمیں الحفیظ بن کر ہر تکلیف سے بچا دے. اسی طرح سے آپ یاد رکھیے گا کہ حفظ امانت کے معنی میں بھی آتا ہے نا. حضرت یوسف علیہ السلام نے کیا فرمایا تھا؟ اجعلنی علی خزائن الارض انی حفیظ علیم. مجھ کو ملک کے خزانوں پر مقرر کر دیجئے، میں امانت دار، نگہبان اور خوب جاننے والا ہوں. تو آپ کہیے کہ پوری کائنات کو دکھوں اور تکلیفوں سے پناہ میں رکھنے والا الحفیظ ہے. کہتے ہیں الحفیظ امان اللہ، ہائے اللہ بچا کے رکھے. وہو الحفیظ علیہ وہو الکفیل بحفظہم من کل امر آن. تو دکھوں اور تکلیفوں سے بچانے والا الحافظ. اسی طرح اس میں ایک بڑا یونیک سا معنی ہے، نوٹ کیجئے گا. الحفیظ کسی چیز کو گن کر اور جان کر محفوظ کرنے کے معنی میں بھی آتا ہے، کیونکہ بے شک وہی چیز محفوظ رہتی ہے جس کی نگرانی یا جس کی اللہ تعالیٰ حفاظت فرماتے ہیں، اور جس کے بارے میں اللہ تعالیٰ فیصلہ فرماتے ہیں کہ یہ چیز محفوظ رہے، اور جس چیز یا ہستی کے بارے میں اللہ تعالیٰ ضائع کرنے کا فیصلہ کر لیں یا کمزور کرنے کا فیصلہ کر لیں تو یقیناً وہ ضائع ہونے والی اور ہلاک ہونے والی ہوتی ہے. ہماری ایک سسٹر بتا رہی تھی کہ بلب خراب ہوا، اس بلب کو اتارنے میں پیچھے سے پورا ہولڈر ہی ٹوٹ گیا. اب کیا ہوا؟ کبھی ایسا نہیں وہ انڈے لا کر رکھے اور کاؤنٹر سے لڑکے اور انڈا گر کے ٹوٹ گیا. آپ کو کہتا بچہ ابھی پیدا ہوا ہے اور سانس لیے دو اور کچھ پرابلم ہوئی اور جان چلی گئی. یعنی اللہ چاہیں تو نئی چیز کو ختم کر دیں، اور کبھی پرانی بھی چلتی ہی رہتی. پرانے بندے چل رہے ہیں، نئے بندے، ینگ بندے آتے اور چلے جاتے ہیں. تو یہ اللہ سبحانہ تعالیٰ کی خوبصورت بات ہے کہ وہ چیزوں کو بچاتے بھی ہیں. اسی طرح سے یاد رکھیے کہ الحفظ کا لفظ کبھی تو نفس کی اس حیت یعنی حافظے کی قوت، میموری، جو بندے کے دماغ میں کیپچر کرنے کی صلاحیت ہوتی ہے نا، اس پر بھی بولا جاتا ہے، جس کے ذریعے جو چیز سمجھ میں آئے وہ محفوظ رہتی ہے. اور کبھی دل میں یاد رکھنے کو بھی حفظ کہتے ہیں. اس کی ضد کیا آپ کو پتہ ہے؟ نسیان، بھول. اور کبھی قوت حافظہ کے استعمال پر بھی یہ لفظ بولا جاتا ہے. تو اللہ کے لیے تو کوئی مثال نہیں ہے، لیکن اللہ سبحانہ تعالیٰ کی ذات وہ ہستی ہے کہ جو ہر لحاظ سے آپ کی میری چیزوں کو حفاظت میں رکھتے ہیں. اگر ہم قرآن پاک میں دیکھیں تو الحفیظ کا لفظ تین بار ہے، تین مقامات ہے. اگر آپ دیکھیں تو ہر چیز پر نگہبان کے معنوں میں، اور یہ کہاں ہے؟ سورۃ سبا 21، وربک علی کل شیء حفیظ. اور آپ کا رب ہر چیز پر نگہبان ہے. ذرا سا امیجن کریے، سی سی کیمرے، سیکیورٹی کیمریز، اور پھر اور پتہ نہیں کیا کچھ سینسرز لگوا لیجئے. آج ڈیجیٹلی کتنا کچھ لوگ دیکھتے ہیں، دور بیٹھے ہیں دوسرے ملک میں، ان کو اپنے فون کے گیجٹ سے پتہ چلتا ہے گھر میں بیل بجی ہے، کوئی دروازہ کھول رہا ہے، کچھ اور آ گیا، کیا ہو گیا. انسان دنیا کی اپنی چھوٹی چھوٹی چیزوں کی ترقی کے ساتھ اس حد تک پہنچ جائے تو اللہ کے لیے کیا مشکل ہے. اسی طرح سے دوسرا مقام جہاں مشرکین کو نہایت سخت وعید سنائی گئی کہ دیکھو سیدھے ہو جاؤ، تم اپنے مالک، اپنے رب، اس کے ساتھ اپنا معاملہ درست فرما لو، ورنہ ایسا نہ ہو کہ تم کہیں اس کی پکڑ کا شکار ہو جاؤ. آپ جتنا زیادہ اس چیز کو محسوس کریں گے نا، اتنا ہی زیادہ آپ اس چیز کو بھی مانیں گے کہ جو اللہ کر سکتے ہیں، جو حفاظت اس کے ہاتھ میں ہے، وہ کسی اور کے ہاتھ میں آ ہی نہیں سکتی. وہ کبھی بھی ان چیزوں کو جو بندے نے اپنی زندگی میں اپنے ارد گرد رکھی ہوتی ہے نا، اس پہ ٹرسٹ کے قابل نہیں ہیں چیزیں. بس لوگ کہتے ہیں انشورنس لے لیا اب کچھ نہیں ہوگا، اب ہم نے برنکس پہ لے لیا. ہمارے گھر میں امریکہ میں کہیں بہت پرانا ایک سائن لکھا ہوا تھا کہ سیکیورڈ بائی برنکس. اب وہ دیکھ دیکھ کے یاد ہو گیا ہم سے پہلے کسی نے وہ لیا ہوا تھا. تو میں اس کو جب بھی دیکھتی تھی تو میں اپنے دل سے بول دیتی تھی کہ سیکیورڈ بائی اللہ سبحانہ تعالیٰ، الحافظ، الحافظ. اور مشرکین مکہ کو کیسے وعید دی؟ سورۃ شورا آیت 6 ہے، والذین اتخذوا من دونہ اولیاء اللہ حفیظ علیہم. اور جن لوگوں نے اس کے سوا دوسروں کو کارساز بنا لیے، اللہ سبحانہ وتعالیٰ ان پر نگران ہے. یعنی یہ ڈانٹ کا انداز ہے کہ تم جدھر سجدہ کرتے ہو، جس کو دیکھتے ہو، میں سب کو جانتا ہوں. اور اسی طرح تیسرا مقام وہ ہے جہاں حضرت ہود علیہ السلام کا اپنی قوم کو دعوت توحید سے اعراض پر جواب تھا. قومیں بگڑ جاتی ہیں، انبیاء کرام کے بھی منہ لگتی ہیں اور ان کو بھی ستاتی ہیں، تو کیا کہا؟ سورۃ ہود 57، فإن تولوا فقد أبلغتكم ما أرسلت به إليكم ويستخلف ربي قوما غيركم ولا تدرونه شيئا إن ربي على كل شيء حفيظ. بس اگر تم رو گردانی کرو یعنی مو پھیرو تو کرو یعنی جو کرتے ہو تو کرو نہیں آتے تو نہیں روٹتے ہو تو روٹو مانتے ہو تو مانو یہ انداز ہے یعنی تمہیں نہیں چاہیے یہ تو نہ لو پیچھے ہو جاؤ یہ مراد ہے تم روگردانی کرتے ہو تو کرو میں تو تمہیں وہ پیغام پہنچا چکا جو دے کر مجھے تمہاری طرف بھیجا گیا تھا میرا رب تمہارے قائم مقام اور لوگوں کو کر دے گا اور تم اس کا کچھ بھی نہ بگاڑ سکو گے یقیناً میرا رب ہر چیز پر نگہبان ہے تو یہ کانفیڈنس نبی کو ہوتا ہے یا آج سچے دائی دین کو ہوتا ہے کوئی مانتا ہے تو مانے دیکھیے جب آپ لوگوں کے پیچھے پڑتے ہیں نا لوگ سوچتے ہیں شاید کوئی ان کا اپنا ہی فائدہ ہے کا ایک وقت آتا ہے بات کر کے چھوڑ دو اب یہ مانے نہ مانے ان کی مرضی اور یہ بھی یاد رکھیے گا کہ الحفیظ کے لیے تمام مخلوقات اور موجودات کی نگہبانی کوئی مشکل نہیں ہے ذرا بھی تو نہیں اور یہ بات تو آپ کو سورۃ البقرہ 255 جس کو ہم پیار سے کیا کہتے ہیں آیت الکرسی ہر دن کم از کم آپ 5-10 بار تو پڑھتے ہی ہوں گے میرا گمان ہے کیا جملہ اس کا وسیع کرسی یہ السماوات والارض ولا یعودہ حفظہما اس کی کرسی کی وسعت نے زمین و آسمان کو گھیر رکھا ہے اور اللہ تعالیٰ ان کی حفاظت سے نہ تھکتا ہے نہ اکتاتا ہے کیا آپ اپنے گھر کے کام بڑے آرام سے کر لیتی ہیں تھکن ہوتی ہے اللہ اکبر کس کو سنائیں پہلے کام کرتے ہیں پھر سناتے ہی جاتے ہیں سناتے ہی جاتے ہیں اور بیچارے مہمان پریشان ہیں اور شرمندہ آپ کہتے ہیں کل سے کھڑی ہوں 2 دن سے کھانے پکا رہی ہوں اچھا آپ ہمیں باسی کھانے کھلا رہے ہیں لیکن انسان کمزور ہے کیا کیا جائے تو آئیے دیکھتے ہیں کہ الحفیظ جل جلالہ کی حفاظت کے کچھ کرشمے کس کس چیز کی حفاظت اب ایک لسٹ تیار کیجئے گا کہ اللہ سبحانہ تعالیٰ جب حفاظت پہ آتا ہے تو سب سے پہلی حفاظت اپنی پیاری کتاب قرآن پاک کی حفاظت الحفیظ نے اپنی کتاب عزیز کی حوادث زمانہ کے باوجود جو کہ وقت کے گزرنے کے ساتھ ساتھ پیدا ہوتے رہے تغیر کو تبدیلی کو تحریف کو رد و بدل کو بالکل چیک اینڈ بیلنس پہ رکھا ہوا ہے کیسے اللہ تعالیٰ کو پتہ ہے یہ کلام بہت معروف ہوگا یہ بہت بڑا برانڈ ہے پوری انسانیت کو اس کی ضرورت ہے اور آپ کہہ لیجئے پہلی کتابوں کی نسبت اس کتاب میں فرق ہی ہے پہلی بھی کتابیں ٹھیک تھیں جب نازل ہوئی پوری تھیں ادھورا پیغام دے کر اللہ پوری اطاعت نہیں مانگتا پوری کتاب تھی لیکن ان کی حفاظت کا ذمہ اللہ نے نہیں لیا تو الحفیظ نے اپنی کتاب کی حفاظت کی ذمہ داری لے لی اس نے اس کلام مجید کی ان تمام زمانوں کے گزر جانے کے باوجود حفاظت کی اور اللہ تعالیٰ کی طرف سے انسانوں کے لیے آنکھوں دیکھی نشانیوں میں یہ بھی ایک نشانی ہے جو اللہ کے وعدے کی سچائی کی ایک دلیل ہے کہاں لکھی ہے یہ بات جی سورۃ حجر میں اللہ سبحانہ تعالیٰ کیا فرماتے ہیں اِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ ہم نے ہی اس کتاب کو نازل فرمایا اور ہم ہی اس کی حفاظت کرنے والے ہیں یہ تو وہ جانتے ہیں جن کا اس کتاب کے ساتھ صبح و شام کا اٹھنا بیٹھنا کیسے اللہ اس کی حفاظت کرتا ہے کراتا ہے اور یہ سورہ ہجر کی آیت 9 تھی ذرا سے اس کے اوپر بات کریں گے آپ دیکھیے کہ آپ اپنی عمر لکھیے اس وقت کتنی دفعہ قرآن پڑھ چکے ہیں میں اپنے اوپر لے کر سوچوں تو پہلی دفعہ کے قرآن پڑھنے اور آج صبح میں جو پڑھا رہی ہوں آیات کتنی تہیں بلیو می میں آپ کو سچ بتاؤں آج ہم نے الاعراف کی وہ آیتیں کی 40 اور 41 میں کہہ سکتی ہوں جیسے میرے لرننگ ٹائم کے دور کی فیورٹ آیتیں تھیں اور میں نے اس پہ اتنے درس دیے بڑے آسان درس تھے ان کے آیت پڑھی اور وہ مرنے والے کے ساتھ کیا ہوتا ہے نیک روح اور فاسق کی روح کا قصہ سنا دیا عام لوگ دوسرے شہروں میں جاتے تھے اور ایک ایک درس کے لیے 2-2 درس 3-3 درس ہوتے تھے اور لوگ ایسے شوق سے سنتے تھے اچھا جرنی آف سول روح کا سفر اب میں نے وہاں بھی پڑھایا الحمدللہ اور میں نے آج تک ظاہر پڑھا اور پڑھایا تو مجھے تو وہ کتاب وہ باتیں یہ اس بات کا یقین آ گیا کہ انا نحن نزلنا ذکر و انا لہ لحافظون آپ دیکھیے کہ مسلمانوں پر تاریخ کا وہ سیاہ دور بھی گزرا جو فتنوں سے پر تھا اس محلے بدا تھے نفس پرست لوگ تھے ہجوم تھا انہوں نے اس دین میں طرح طرح کی نئی چیزیں داخل کی और नबी सल्लम की तरफ तरह तरह की झूठी बातें खूब मंसूब की, बल्कि ऐसी मैंने खुद भी पढ़ी हैं वो किताबें, और हमारे उस्ताद पढ़ाते थे और पढ़ते थे कि ये जो हम कहते हैं ना ज़ईफ़ रिवायतें कहाँ से आ जाती हैं और गरीब हदीसें क्या होती हैं। तो डेथ बेड पे कितने ही राफजियों ने इकरार किया कि मैंने इतनी, कोई कहता है 100 हैं, कोई हज़ारों में, मैंने इतनी हदीसें अपनी तरफ से घड़ के नबी का नाम लेके डाल दी थी, और उसमें अमूमन फजीलतों और रिवायतों की बातें। इसके बावजूद सब के सब कुरान पाक में कोई तहरीफ करने से यकीनी तौर पे कासिर है, कोई एक लफ्ज़ नहीं बदल सका। आज भी टुडे अलान कुरान अपनी हालत पर बरकरार है, और अब भी है, और कुरान पाक का एक एक हर्फ इसी तरह बाकी है जैसे अल्लाह ने अपने नबी के ऊपर नाजिल किया। आप दुनिया के किसी भी बुक स्टोर में चले जाएं, ऐसी किसी दूसरी किताब की कोई मिसाल आपको नहीं मिलेगी जो 1400 साल से अपने अल्फाज, हरूफ और नक़ूश के एतबार से जूं तू चल रही हो। और ये दावा का इतना बड़ा पॉइंट होता है जब रास्तों में ट्रेवलिंग के दौरान अभी कभी आप बात करें ना, तो मेरा तो फेवरेट टॉपिक कुरान है, लुक एट दिस, दिस इज़ दिस। फिर मैं उनको कहती हूँ, डू यू नो इंग्लिश, शेक्सपियर की इंग्लिश, आज से 100 साल पहले की इंग्लिश कितनी चेंज थी। यस, और उर्दू वालों से आप पूछ लीजिए, अलामा इकबाल की शायरी समझ आती है? मीर तकी मीर की शायरी समझ आती है? नहीं आती ना। मिर्ज़ा गालिब की आती है? नहीं आती। पुरानी उर्दू, आज हमारी अपनी उर्दू में 80% इंग्लिश आ चुकी है, इल्ला माशाल्लाह। कुरान नहीं बदला, ज़बर नहीं बदला, ज़ेर नहीं बदला, बल्कि बात कर रही हूँ तो मैं लफ्ज़ी तर्जमे की बात कर दूँ। आप देखिए कि 20 साल पहले भी लफ्ज़ी तर्जमा कराया, आज भी कराया, अल्हम्दुलिल्लाह अल्लाह ने अपनी कहना चाहिए कि काम पे कायम रखा हुआ आज भी, और अल्लाह मरते दम तक रखे। हर चीज़ को बेहतर से बेहतर करने की कोशिशें चलती रहती हैं। 10 दफ़ा भी तफसीर करा दी है तो ये नहीं सोचा कि बस वही काफ़ी है, वो लोगों के लिए काफ़ी है पर मुझे चाहिए और अपने लिए, तो मुझे आगे और लेना और देना। और अभी लफ्ज़ ब लफ्ज़ तफसीर हमने शुरू की हुई है अपने एडवांस कोर्स में हिकमतुल बालिगा में, उसकी तो बात ही क्या कहूँ, 2-3 लफ्ज़ ही होते हैं 1 घंटे 1.5 में। अरब की भी तफसीर है, यहाँ ज़बर क्यों आया, यहाँ ज़ेर क्यों आया, यहाँ पेश क्यों आया, यहाँ तनवीन क्या कह रही है, ये नून मुसक्कल क्या है, फलां क्या है, ये कुरान है। लेकिन 20 साल पहले का तर्जुमा आज भी खोल लीजिए, कुरान के साथ टैली करें, पता चलो हो 20 साल में कुरान की ज़बरें ज़ेरें बदल गई। और इस पे तो आप सुनना चाहें तो वो आप सूरह बकरा ही में, हम अक्सर पुराने सेटों में तो बहुत करते थे, हम सभी करते थे बात, वाइन कुन तुम फी रई बे मिम्मा नज़्ज़लना अला अब्दीना फातु बिसूरति मिन मिस्लिही। 4 दफ़ा अल्लाह ने कुरान में ये चैलेंज दिया है कि जाओ फिर फातु बी सूरत में मिसली ही, एक सूरत ही ले आओ, कहीं का बियाशरी सूरा मुफ्तरियात 10 सूरतें बना लो। 4 जगह इसी कुरान में ये चैलेंज है कि मेरे जैसी को किताब लाओ, चलो पूरी नहीं 10 आयतें सूरतें, एक आयती ले आओ, और वइन कुंतुम फी रईबिन मिम्मा नज़लना अला अब्दीना फइल्लम तफलू वलन तफलू फत्तकुन्नार। और अगर तुम ना कर सको और तुम नहीं कर सकोगे, रिजल्ट भी पहले ही बता दिया, तो फिर आग से डर जाओ। ये है अल हफीज का पहला कारनामा, चलिए इस पे सोचिए। और इस पे इतनी बातें, सेकेंड वर्ल्ड वॉर्स के करीब पूरी दुनिया से एक मुसहफ ले लेकर रिसर्च का काम किया गया था, यानी गैर मुस्लिमों में, ख़ास तौर पर क्रिश्चियंस जो बिल्कुल ही इस्लाम से क्लोजेस्ट रिलीजन है, तो उनको बड़ी आर आती थी इस बात पे कि हमारी तो हर साल की बाइबल फ़र्क है। इवन आपको था कि जब आप कहीं भी बाइबल कोट करें, जैसे अभी देखें ना मैंने सूरह हिजर की आयत 9 कोट की है ना आपके सामने, तो मुझे तो नहीं कहना पड़ा कि ये 2021 का वर्जन है, मैं 20s में भी जब पढ़ा रही थी तो यही बोलती थी। जबकि आप इंजील का कोई रेफरेंस कहीं देते हैं या वो लोग जब देते हैं अपनी स्पीचेस में, तो उनको वर्जन बताना पड़ता है किस साल की इंजील में, 2020 की या 20s की। कुरान में ऐसा कुछ नहीं है, ये सब मिरेकल अल्लाह ने प्रिजर्व कर दिया इस कुरान का। ये फ़र्क है पिछली किताबों और कुरान में, इसकी हिफाजत का जिम्मा अल्लाह ने लिया, उसकी नहीं लिया, और जिसने कोशिश की अल्लाह ने उसको खसो खशाक बना के उड़ा दिया। आज तक लोग एक जबर एक जेर नहीं कर सके। और एक वाक़ा तफ़सीर में सुनाती होती हूँ कि एक शख्स था, उसको कैलीग्राफी का बड़ा शौक था, तो पहले उसने तो रात की कुछ आयतें ली और अपनी खूबसूरती के लिए इधर से उधर कर करा के उसमें कुछ चेंजेस भी की, और जाकर जी उसको पेश की कि मैंने आपकी किताब का कुछ हिस्सा लिखा है, आप देख लीजिए, अगर अच्छा लगे तो खरीद ले। उन्होंने मुंह मांगी कीमत पे खरीद लिया। वाह कितनी खूबसूरत लग रही है, और दीवारों पे डिकेज और जो भी होते हैं ये सजाने बहुत आसान है, अमली मुश्किल है ना। उन्होंने उसे ले लिया, जाकर अपने घरों में या चर्च में सजा दिया होगा सिनेगॉग में। इसी तरह उसने बाइबल में से इंजील की कुछ चीज़ें लिखी और उसको भी ले गया किसी कलीसा में। उन्होंने भी उसका बहुत वेलकम किया, ओ वाह वेरी गुड वेरी गुड, क्योंकि लोगों को ऐसे नादिरात बड़े अच्छे लगते हैं। कीमत दी और ले लिया। यही काम उसने कुरान का किया, कुरान का कुछ हिस्सा लिखा बड़ा खूबसूरत कैलीग्राफी में और सजाया संवारा और ले गया, और जाकर मुसलमानों की किसी मस्जिद किसी इमाम के पास गया और कहने लगा कि ये मैंने कुछ लिखा है, आप देख लीजिए, मैं आर्टिस्ट हूँ, तो अगर आपको अच्छा लगे तो खरीद लीजिए। उन्होंने देखा, खुश हुए, लेकिन कहा हम अभी आपसे ले नहीं सकते, हाँ आप इसको इधर छोड़ दीजिए, हम इसको चेक करेंगे, प्रूफ रीड करेंगे, क्या ये वाकई हमारी किताब से मुतल्लिक है, कुछ चेंज तो नहीं हो गई। ये बात उसके लिए नहीं थी, पहलों ने तो ये पूछा ही नहीं। खैर रख दिया, जब आए तो कहा सॉरी हम इसको कबूल नहीं कर सकते। ये देखिए आपने वो जबर थी अपने जेर का, उसको पता भी नहीं था, उसने तो सजा दिया ना जैसे डिजाइनिंग करते हैं आप। उन्होंने कहा नहीं हम इसको एक्सेप्ट नहीं कर सकते, इसमें गलती है और इस किताब में गलती कबूल नहीं है। ये बात थी जो उसको दैट लीड्स हिम टू इस्लाम, उसको लगा कि ये मज़हब कोई है जिसमें इतनी हिफाजत है, और फिर उसने स्टडी किया और फिर मुसलमान हो गया। तो ये तो अल्लाह की बात है। नबी सल्लम के दौर में इस किताब के साथ मामले होते थे, लबीद बिन आसिम और इसी तरह और लोग भी थे। बहुत लंबी कहानी है, इसको अजायबुल कुरान भी कहते हैं, अमेज़ कुरान भी है ये, और कुरान में इस तरह की बहुत सारी चीज़ें हैं। तो आप इस पे मज़ीद खुद सोचिएगा, मैंने आपको सिर्फ एक रास्ता दिखाया है।